आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ।
मित्र, प्रभु येशु ख्रीष्टको मधुर उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह छ। साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। आउनुहोस् हामी छोटो प्रार्थना गरेर आजको यो वचन अध्ययनलाई अगाडि सारौं। प्यार प्रभुजी, हामी तपाईलाई धन्यवाद दिन्छौं किनकि तपाईँको अनुग्रहमा आज पनि हामी यो सुन्दर दिन देख्न पाएका छौं, साथै यो वचन अध्ययन गर्ने अवसर पाएका छौं। धन्यवाद छ प्रभुजी। तपाईँ हामी हरेकसँग सधैँझै आज पनि आफ्नो वचनद्वारा बातचित गर्नुहोस्, हाम्रो मन हाम्रो दिमागलाई खोलिदिनुहोस् ताकि हामी तपाईँको रहस्यको बुझ्न सकौं। धन्यवाद दिँदै तपाईँ प्रभुको मधुर नाममा माग्दछु, आमेन। मित्र, आज हामी परमेश्वरको वचन एफिसी एक अध्याय पद चारदेखि छसम्मबाट देख्नेछौ। आज हाम्रो विषय उही एउटै हुनेछ जुन अघिल्लो दिनमा देखेका थियौ, त्यो थियो परमेश्वर पिताले कलेसियाको योजना गर्नुभयो। यस विषय अन्तर्गत हामीले देख्यौ परमेश्वरले संसारको सृष्टि हुनुभन्दा पहिले हामीलाई चुन्नुभयो, हामीले चुनेनौ, अनि परमेश्वरले यो खास उद्देश्यको लागि गर्नुभयो। त्यो के हो भन्दा एफिसी एक अध्याय चार पदमा भनिएको छ, त्यसरी नै हामी उहाँको सामु प्रेममा पवित्र र निर्दोष हौ भनेर उहाँले हामीलाई संसारको उत्पत्ति भन्दा पहिले ख्रिष्टमा चुन्नुभयो। उहाँले हामीलाई संसारको उत्पत्ति हुन भन्दा पहिले यस कारणले चुन्नुभयो ताकि उहाँको सामने प्रेममा पवित्र र निष्कलम हौ। परमेश्वरले हामीलाई पवित्रकरण गर्नको खातिर चुन्नुभयो। उहाँले हामीलाई उद्धार गर्नुहुन्छ र पवित्रकरण गर्नुहुन्छ ताकि हामी पवित्र हुन सकौं। यो चाहिँ उहाँको उद्देश्यको सकारात्मक पक्ष हो। यसले राख्नुपर्ने सरोकार विश्वासीको आन्तरिक भित्री जीवनसँग छ। पवित्र जीवन परमेश्वरको चुनावद्वारा माग गरिएको छ। अहिले मलाई यो नभन्नुहोस् कि म एउटा चुनिएको जन छु, म अनुग्रहद्वारा उद्धार पाएको छु र अहिले मैले इच्छा लागे अनुसार कुनै पनि कुरा गर्न सक्छु, जुनै पनि कुरा गर्न सक्छु। पाउले त्यस किसिमको तर्कको यसरी उत्तर दिन्छन् रोमी छ अध्याय एक र दुई पदमा, तब हामी के भनौ कि अनुग्रह प्रशस्त मात्रामा होस् भनेर हामी पापैमा लागिरहौ, त्यसो नहोस्। हामी जो पापको लेखी मर्यौं अझ कसरी त्यसैमा जिउने? तपाईलाई अनुग्रहलाई पाप गर्ने लाइसेन्स अनुमति पत्रको रूपमा प्रयोग गर्न सक्नुहुन्न। हाँ मित्र, तपाई अनुग्रहलाई, ग्रेसलाई पाप गर्ने लाइसेन्स अनुमति पत्रको रूपमा प्रयोग गर्न सक्नुहुन्न। यदि तपाई निरन्तर पापैमा जीवन जिइरहनु भएको छ भने यस कारणले तपाई यो गरिरहनु भएको छ किनभने तपाई अझै पापी हुनुहुन्छ जसले उद्धार पाएको छैन। उद्धार पाउने पापीले आफ्नो जीवन जिउने ढंगमा परिवर्तनको देखाउँछ, बदलावको देखाउँछ। परमेश्वरले हामीलाई पवित्र हौं भन्नको खातिर मात्र चुन्नु भएन तर हामी निर्दोष निष्कलंग हौं भन्नको खातिर पनि। अहिले यो नकारात्मक पक्ष हो। ख्रीष्टमा विश्वासीहरू परमेश्वरको सामने निष्कलंकको रूपमा देखाइ पर्दछन्। तपाईलाई पवित्र बनाउनको खातिर र निष्कलंक बनाउनको खातिर परमेश्वरले तपाईलाई चुन्नु भएको छ। यसको मतलब तपाईको जीवन बदलिएको छ, परिवर्तन भएको छ। यदि त्यहाँ कुनै बदलावको कुनै प्रमाण छैन भने तब तपाई ती चुनिएकाहरूमध्ये एक हुनुहुन्न। परमेश्वरले आफ्ना सन्तानहरूलाई त्यस्तो जीवन जिएको चाहनुहुन्छ जुन पापले खोट वा दाग लगाएको छैन। उहाँले सबै दोष कलंकबाट तिनीहरूलाई मुक्त गर्न हरेक कुराको व्यवस्था बनाउनु भएको छ। पहिलो युहन्ना 2:1-2 भन्छ, हे मेरा साना केटा केटी हो, तिमीहरूले पाप नगर भनी यी कुराहरू म तिमीहरूलाई लेख्दछु। अब कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो एक सहायक हुनुहुन्छ, अर्थात धार्मिक येशू ख्रिष्ट। उहाँ हाम्रा पापको निम्ति प्रायश्चित हुनुहुन्छ, औ हाम्रा निम्ति मात्र होइन तर सबै संसारको निम्ति पनि। त्यसले सीमित प्रायश्चितको सबै प्रश्नको लागि एकैपल्टमा उत्तर दिन्छ, मतलब ख्रिष्ट चुनिएकाहरूका निम्ति मात्र मर्नुभयो। यो पहिलो युहन्ना 2 यी पदहरूले यो स्पष्ट पार्दछ कि यहाँ यानि यस पृथ्वीमा उहाँ संसारको निम्ति मर्नुभयो, पूरा संसारको निम्ति। मलाई वास्ता छैन कि तपाईँ को हुनुहुन्छ, आज परमेश्वरबाट तपाईँ कहाँ निमन्त्रण पठाइएको छ, तपाईंलाई निमन्त्रण पठाइएको छ परमेश्वरबाट, अनि त्यो निमन्त्रण हो ख्रिष्ट तपाईँको निम्ति मर्नुभयो। तपाईँ छिपिएर यो भन्न सक्नुहुन्न, म चुनिएकोहरूमध्ये एक होइन। तपाईँ चुनिएकाहरूमध्ये एक हुनुहुन्छ यदि तपाईँले उहाँको आवाजलाई सुन्नुहुन्छ भने, अनि उहाँको आवाज नसुन्नलाई तपाईसँग स्वतन्त्र इच्छा पनि छ। यो कुरा पनि याद राख्नुहोस्। यो अद्भुत र महिमित कुरा हो कि स्वर्गीयको परमेश्वरले यहाँ हामी केहीलाई चुन्नुहुन्छ र हामीलाई उद्धार गर्नुहुन्छ। म ती सबै कुरालाई धेरै बुझिराख्न चाहन्न, म खालि यसको विश्वास मात्र गर्छु। हाम्रा प्रभुले चौडो बाटो, फराकिलो बाटो र साँगुरो बाटोको बारेमा तस्विर दिनुभयो। प्रभु येशूले भन्नुभयो, बाटो सत्य र जीवन म नै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ प्रवेश गर्न सक्दैन। त्यसपछि उहाँले यो पनि भन्नुभयो, म ढोका हुँ। अहिले चाखलाग्दो कुरा यो हो कि चौडा फराकिलो बाटोमा प्राय मानिसहरू हिँडिरहेका छन् जुनले आखिरीमा विनाशमै डोर्याउँछ। पहिले त त्यो फराकिलो बाटो पहिले फराकिलो फराकिलो जस्तो लाग्छ, तर त्यो लगातार सानो सानो हुँदै हुँदै साँगुरो हुँदै हुँदै आखिरीमा त्यो टुङ्गिँदै जान्छ र विध्वंसमा पुर्याउँछ। अहिले तपाईँ त्यस फराकिलो तर अन्त्य चाहिँ विनाशको स्थानको यात्राबाट हिँडैबाट फर्किनु सक्नुहुन्छ। वापस तपाईँ साँगुरो बाटोमा प्रवेश गर्न सक्नुहुन्छ। चाखलाग्दो कुरा यो छ कि पहिले त प्रवेशद्वार साँगुरो छ, तर त्यो बाटो जति आगे आगे जानुहुन्छ फराकिलो फराकिलो हुँदै जान्छ। युहन्ना 10:10 येशू भन्नुहुन्छ, म यस कारणले आए ताकि तिमीहरूले जीवन पाउन सक, त्यस्तो जीवन जुन प्रशस्तताको जीवन हो। तपाईँ फराकिलो बाटोको बारेमा कुरा गर्नुहुन्छ, तर मित्र त्यो फराकिलो बाटो तब आउँछ जब तपाईँ पहिले साँगुरो ढोकाबाट भएर हिँड्नुहुन्छ। तर मित्र तपाईँले चुनाव गर्नै पर्छ कि कुन बाटोमा तपाईँ हिँड्ने, त्यो फराकिलो बाटोमा हिँड्ने जुन पहिले त फराकिलो लाग्छ तर पछिबाट विध्वंसमा डोर्याउँछ, कि त्यो साँगुरो बाटो जुन पहिले साँगुरो जस्तो लाग्छ तर अन्त्यमा त्यसले जीवनमा डोर्याउँछ। त्यो दुई बाटोलाई चुन्ने तपाईँ र मसँग स्वतन्त्र इच्छा छ, स्वतन्त्र चुनाव छ, त्यो तपाईँ र ममा निर्भर छ चुन्नलाई। डीएल मुडीले यसलाई यस तरिकामा स्पष्ट गरे, जो कोही उहाँलाई विश्वास गर्छन् तिनीहरू चुनिएकाहरू हुन्, जो उहाँलाई विश्वास गर्दैनन् तिनीहरू चुनिएका होइनन्। मित्र परमेश्वरले तपाईहरू तपाई कहाँ यो उद्धारको सुसमाचार फैलाउनु भएको छ। जो कोही उहाँलाई जो कोही उहाँलाई यसमा तपाई र म हरेक जन पर्दछौं। सबै संसारका हरेक मानिस पर्दछ। जो कोही उहाँलाई, यानी जसले उहाँलाई विश्वास गर्छ, नाश हुने छैन तर अनन्त जीवन पाउनेछ। अनि त्यही नै उहाँको निमन्त्रणको स्वीकार गर्नु नै चुनिएका जन हो। त्यो उहाँको निमन्त्रणलाई स्वीकार गर्ने सुन्ने व्यक्ति नै चुनिएका जन हुन्। आज के तपाईँ यो चुनिएकाहरू मध्येमा पर्नुहुन्छ? अहिले परमेश्वरले मात्र जान्नुहुन्छ कि को चाहिँ चुनिएकाहरू हुन्। म जान्दिन। कुनै व्यक्ति एकपल्ट स्पर्जन कहाँ आएर भन्यो, महाशय, यदि मैले तपाईँले जस्तै विश्वास गरे म तपाईँले जस्तै प्रचार गर्ने थिइन। तपाईँ भन्नुहुन्छ कि तपाईँ चुनावमा विश्वास गर्नुहुन्छ, इलेक्सनमा विश्वास गर्नुहुन्छ, तैपनि तपाईँ यसरी प्रचार गरिरहनु भएको छ, मानौ हरेकजना उद्धार पाउन सक्छन्। स्पर्जनको उत्तर थियो, तिनीहरू सबै उद्धार पाउन सक्छन् यदि परमेश्वरले ती चुनिएकाहरूको शिरमा चिनोको निम्ति पहेँलो रिबन बाँधिदिनु भए। म बाटोहरूमा, सड़कहरूमा, गाउँ शहरहरूमा गएर तिनीहरूलाई खोजी गर्दै प्रचार गर्ने थिए, तर परमेश्वरले त्यो गर्नु भएन। उहाँले हरेक प्राणीलाई सुसमाचार प्रचार गर्न भन्नुभयो, अनि कोही पनि आज उहाँका आउन सक्छन्। अनि त्यही नै मेरो सिद्धान्त हो, अनि यो नै सुसमाचारको आज हामीले प्रचार गर्नुपर्छ। अमित्र, परमेश्वरले कलिसियाको मण्डलीको योजना गर्नुभयो। भन्नु नै पर्ने हो भने कलिसिया उहाँको कलिसिया हो। यो विश्व उहाँकै हो, यो ब्रह्माण्ड उहाँकै हो, हरेक कुरा उहाँकै हो। उहाँको योजना के हो भनिएको छ, त्यसरी नै हामी उहाँको सामु प्रेममा पवित्र र निर्दोष हौ भनेर उहाँले हामीलाई संसारको उत्पत्ति भन्दा पहिले ख्रिष्टमा चुन्नुभयो। कसैले भन्ला, ओ यहाँ त प्रिडेस्टिनेशन शब्द छ, यानी पूर्व संकल्प, पूर्व निश्चयको शब्द छ, त्यो अर्को भयानक शब्द हो। मित्र, त्यो एक सबभन्दा अद्भुत शब्द हो जुन यहाँ हामीसँग शास्त्रमा छ, र यो महिमित खण्ड हो। यो नै एक कुरो हो जुनको हामी आज त्यति धेरै सुन्दैनौ। यदि हामीले पूरा हरेक पुस्तक, हरेक अध्याय, हरेक पदहरूमा भएर बाइबलको अध्ययन नगरेको भए सम्भवत मैले यसको अनदेखी गर्ने थिएँ र अर्को कुनै कुराको चुन्ने थिएँ। मैले सान्त्वनाको बारेमा प्रचार गर्ने थिएँ, बोल्ने थिएँ, जुनको बारेमा आज धेरै प्रचारकहरूको सबभन्दा महान विषय हो प्रचार गर्ने। अमित्र, हामी सबै सान्त्वनाको बारेमा कुरा गरिरहेका छौं, तर यहाँ हामीसँग भएको कुरा चाहिँ कड़ा शक्तिशाली दवाई औषधि हो। कुनै कुनै मानिस औषधि लिँदैनन्, दवाई लिँदैनन्, तर यदि तपाईँले ती औषधिलाई लिनुहुन्छ भने यसले तपाईँलाई असल गर्नेछ, भलाइ गर्नेछ। मित्र, तपाईँ र म रहेको युगमा हामीलाई केही शक्तिशाली कड़ा कुराको आवश्यक छ। हामीले यो कुराको थाहा पाउन आवश्यक छ कि आज हामीलाई परमेश्वरको लागि खड़ा हुन सकौं वा उभिन सकौं भन्नको खातिर उहाँमा चुनिएका छौं। मित्र, मैले अहिले भर्खरै भनिसकेको छु कि हामी अनन्त काल, भूतकालमा योजना गरिएका कलिसियामा हामी छौं, र म त्यस बेला उहाँलाई कुनै सुझाव दिन वा कसरी यो भएको म चाहन्छु सो कुराको भन्न त्यहाँ थिइन, तर उहाँले मलाई भनिरहनु भएको छ कि यो उहाँले कसरी गर्नुभयो। भावमा परमेश्वरले तपाईँ र मलाई भन्नुहुन्छ, यसलाई चाहे तिमी ल्याऊ या छोड, त्यही नै मैले गरे। हुन सक्छ तिमीलाई यो मन नपर्छ, अनि म नै एक हुँ जसले यो विश्व, यो ब्रह्माण्डको चलाइरहेको छ। परमेश्वरले अहिलेसम्म यसलाई कुनै राजनैतिक पार्टी कहाँ सुम्पिदिनु भएको छैन, त्यसको निम्ति परमेश्वरलाई धन्यवाद होस्। न उहाँले कुनै व्यक्ति विशेषलाई सुम्पिदिनु भएको छ। हामीले त्यसको निम्ति उहाँलाई धन्यवाद दिन सक्छौं। तर परमेश्वरले कलिसिया चर्चको योजना गर्ने काममा हाम्रो निम्ति तीन कुराहरू गर्नुभएको छ। पहिलो कुरा हामीले त्यो देख्यौं कि उहाँले हामीलाई चुन्नुभयो, अनि यो कुराको निर्णय हामी धेरैको निम्ति कड़ा दवाईको गोली हो। अनि दोस्रो, पिताले पुत्रत्वको स्थानमा हामीलाई पूर्व निश्चय पूर्व संकल्पना गर्नुभयो। अनि तेस्रो, पिताले हामीलाई प्रियमा ग्रहण गर्नुभएको छ। म प्राय गरेर यो कुराको दोहोर्याउँदिन कि चुनाव यानि इलेक्सन ख्रिष्टमा हामीलाई परमेश्वरको चुन्ने काम हो। म फेरि यो कुरामा जोड़ दिन चाहन्छु कि मानिसहरू यसकारण पापमा निन्दित भएर गुमेका छैनन् किनभने तिनीहरूलाई चुनिएका छैनन्। तिनीहरू यसकारण पापमा निन्दित भएर गुम हुन्छन् किनभने तिनीहरू पापीहरू हुन्। त्यही नै तरिकामा तिनीहरूले यसको चाहन्छन् र त्यही नै कारण तिनीहरूलाई चुनिएका छैनन्। परमेश्वरको चुनावको कारण, इलेक्सनको कारण मानिसको स्वतन्त्र इच्छाको फ्री विलको कहिले पनि भंग गरिएको छैन। निन्दित गुम भएको मानिसले आफ्नै चुनाव गर्दछ। पावले कड़ा कथन भन्छन् रोमी 9:14 तब हामी के भनौ त, के परमेश्वरसँग कुनै अधार्मिकता छ? त्यसो नहोस्। अहिले यदि तपाईँ सोच्नुहुन्छ कि परमेश्वरसँग केही अधार्मिकता छ भने तपाईँले आफ्नो मनलाई बदल्नुहोस्। यो कुरा सत्य होइन जुन तपाईँ सोचिरहनु भएको छ। मित्र, परमेश्वरले हामी कसैलाई हामी असल मानिस भएकोले गर्दा वा धर्म कर्म गर्ने मानिस भएकोले गर्दा वा बप्तिस्मा लिएकोले गर्दा दान भेटी दिएकोले गर्दा दशांश दिएकोले गर्दा चर्च गएकोले गर्दा उद्धार गरिरहनु भएको छैन। तर परमेश्वर भन्नुहुन्छ कि उहाँले यस कारणले उद्धार गर्नुहुन्छ किनभने उहाँले आफ्नो कृपाको फैलाउनु भएको छ। मित्र, कुनै दिन म स्वर्गीयमा गइरहेको छु र त्यहाँ हुनेछु, तर म त्यहाँ असल मानिस भएकोले गर्दा कहिले हुने छुइन। यो प्रचारक निश्चय नै असल छैन। तपाईँ मलाई जान्नुहुन्न जति म आफ्नो बारेमा जान्दछु। यदि तपाईँले मलाई बिल्कुल सही तरिकामा जान्नुभए तपाईँले मलाई यसै बेला छोड्नुहुनेछ, घृणा गर्नुहुनेछ। अमित्र, यो कुरा तपाईँको निम्ति पनि सत्य छ। यदि मैले तपाईँको बारेमा सम्पूर्ण कुरा थाहा पाए सायद म पनि तपाईँलाई त्यसै गर्नेछु। म तपाईसँग बोल्ने पनि थिएन। हामी सबै उही एउटै ड्याङका मुला हौं। हामी निन्दित गुमेका पापीहरू हौं। म स्वर्गीयमा एक प्रचारक भएकोले वा चर्चको सदस्य भएकोले गर्दा हुने छुइन। मित्र, म स्वर्गीयमा यस कारणले हुनेछु किनभने परमेश्वरको कृपा म कहाँ फैलाउनु भएको छ। म गुमेको निन्दित पापी हौं। जबसम्म म र तपाईँ परमेश्वर कहाँ एक तुच्छ पापीको रूपमा आउन इच्छा गर्दैनौं, हामी कति पनि उद्धार पाउने छैनौं। अहिले पद 5 परमेश्वरले हाम्रो निम्ति गर्नुभएको अर्को दोस्रो कुरातिर आउँछौ। हामीलाई अघिबाट पूर्व संकल्प पूर्व निश्चय गर्नुभयो, यो चाहिँ प्रिडेस्टिनेशन हो। यो पूर्व निश्चय यानि पूर्व संकल्प प्रिडेस्टिनेशन कहिले पनि उद्धार नपाएका मानिसको प्रसंगमा प्रयोग गरिएको छैन, प्रयोग हुँदैन। परमेश्वरले कुनै व्यक्ति पापैमा निन्दित होस् भनेर प्रिडेस्टाइन्ड पूर्व निश्चय पूर्व संकल्पना गर्नुभएको छैन। यदि तपाईँ पापमा गुमेको निन्दित व्यक्ति हुनुहुन्छ भने यो यस कारणले हो किनभने तपाईँले परमेश्वरको उपचार समाधानको इन्कार गर्नुभयो, अस्वीकार गर्नुभयो। यो चाहिँ मन लागिरहेको मानिसलाई डाक्टरले निको पार्ने औषधि दिने कुरा जस्तै हो। यदि हामीले त्यो औषधिले यसले तिनलाई यानि बिमारीलाई निको गर्नेछ, अनि त्यो बिरामीले डाक्टर कहाँ अचम्म परेर हेर्छ र भन्छ, म तिमीलाई विश्वास गर्दिन। अहिले त्यो बिरामी मानिस मर्छ र डाक्टरको रिपोर्टले भन्छ ऊ विशेष खास रोगले मर्यो। तर म तपाईँलाई भनौं, त्यहाँ उपचार समाधान थियो। ऊ यस कारणले वास्तवमा मरेका थिए किनभने उसले उपचारको लिएन। परमेश्वरले उपचारको प्रबन्ध गर्नुभएको छ। यो कुराको दोहोर्याउन चाहन्छु, परमेश्वरले कुनै मानिसलाई निन्दित हुन पूर्व संकल्पना पूर्व निश्चय गर्नुहुन्न। त्यहाँ तपाईँको स्वतन्त्र इच्छा आउँछ र तपाईँले आफू स्वयंको निम्ति कुन चाहिँ तपाईँको चुनाव हो त्यसको तय गर्नुपर्छ। प्रिडेस्टिनेशन पूर्व संकल्पना पूर्व निश्चय खाली उद्धार पाएकाहरूका निम्ति मात्र संकेत हुँदछ। यसको वास्तविक अर्थ के हो भने जब परमेश्वरले 1000 भेड़ासँग शुरू गर्नुहुन्छ उहाँ 1000 भेड़ासँगै आउनुहुनेछ। रोमी 8:28-29 पदले भन्छ, तर हामी जान्दछौ परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँका इच्छा अनुसार बोलावट भएकाहरूका निम्ति पनि सब कुरा मिलेर नै तिनीहरूका भलाइको निम्ति काम गर्दछ, किनभने जसलाई उहाँले अघिबाटै चिन्नु भएको छ उहाँले तिनीहरूलाई आफ्नो पुत्रको रूपमा बनाउनलाई पनि र धेरै भाइहरूमध्ये उहाँ जेठो हौन भनेर पनि अघिबाट नियुक्त गर्नुभयो। जो उहाँका उद्देश्य अनुसार बोलाइएका छन् तिनीहरू उहाँको पुत्रको रूपमा बनाउनलाई अघिबाट नियुक्त गरिएका हुन्। अहिले हामी उद्धार पाएकाहरूको बारेमा बोलिरहेका छौं। रोमीमा पाउल निरन्तर कसरी यो भयो भन्ने कुराको व्याख्या गर्छन्। रोमी 8:30 पदमा भन्छन्, तर जसलाई उहाँले अघिबाट नियुक्त गर्नुभयो तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो र जसलाई उहाँले बोलाउनु भयो तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनु भयो र जसलाई उहाँले धर्मी ठहराउनु भयो तिनीहरूलाई उहाँले महिमित पनि तुल्याउनु भयो। जब परमेश्वरले 1000 भेड़ासँग शुरू गर्नुहुन्छ उहाँ 1000 भेड़ासँगै आउनुहुनेछ। प्रभु येशूले यस तथ्यलाई हराएको भेड़ाको दृष्टान्तमा स्पष्ट गर्नुभएको छ। सयमा एउटा भेड़ा हराउँदा गोठालाले एउटा नाति हराओस् भनेर उपेक्षा गर्दै अनदेखी गर्दै अन्य 99 मन लगाएनन्। बरू त्यसलाई खोजेर आफ्नो कानमा ल्याएर बगालमा ल्याउनु भयो। मित्र, गोठालाले जब त्यस भेडालाई पायो उसले त्यसलाई कानमा लगायो र बगालमा ल्यायो, किनकि त्यो एउटै पनि उहाँकै भेडा हो, उसकै भेडा हो। अनि त्यही नै प्रिडेस्टिनेशन पूर्व निश्चय यानि पूर्व नियुक्तको अर्थ हो। यो परमेश्वरको ग्यारेन्टी हो। येशूले युहन्ना 10:27-28 पदमा भन्नुभयो, मेरा भेडाहरूले मेरा स्वर सुन्छन् र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन् अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु र तिनीहरू कहिले पनि नष्ट हुने छैनन्। अब कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजाने छैन। सधैँ यो कुराको याद राखौं, यदि भेडाले उद्धार पाउँछ भने त्यो बुद्धिमान चलाक चतुर भेडा भएकोले हुँदैन, वास्तवमा तिनीहरू मूर्ख हुन्छन्। यदि तिनीहरू सुरक्षित छन् भने मित्र तिनीहरूसँग अद्भुत असल गोठाला छ, त्यो महिमित सत्यता हो। 6 पदमा भनिएको छ, उहाँको अनुग्रहको महिमाको प्रशंसाको निम्ति जुन अनुग्रहमा उहाँले हामीलाई उही प्रियमा ग्रहण योग्य तुल्याउनुभयो। धर्मपुत्र यानि एडप्सन भनेको हो हामीलाई पूर्ण उमेर पुगेको परिपक्व पुत्रको स्थानमा ल्याएका छौं। हामीले यस विषयसँग गलातीको पत्रमा देखिसक्यौं। यसले दुई महत्वपूर्ण कुराहरूको सूचित गर्दछ। धर्मपुत्रमा ग्रहणको अर्थ हो रिजेनेरेशन, पुनरुज्जीवन। हामी पवित्र आत्माद्वारा पुनर्जीवित गरिएका छौं। परमेश्वरको सन्तान नयाँ जन्म पाएको हुन्छ। पहिलो पत्रुस 1:23 पद अनुसार परमेश्वरको जीवित नित्य रहने वचनद्वारा विनाशी होइन तर अविनाशी वीर्यबाट फेरि जन्मिएका हौ। ऊ नयाँ सम्बन्धमा आत्मिक रूपमा नयाँ जन्म भएको छ। त्यही नै प्रभु येशूको तात्पर्य हो जब उहाँले निकोदिमसलाई भन्नुभयो उसले नयाँ जन्म पाउनै पर्छ। अनि धर्मपुत्रको ग्रहणको अर्थ हो गौरवपूर्ण स्थिति स्थान र अवसर। जब हामी उद्धार पाउँछौ हामी ख्रिष्टमा बच्चाको रूपमा परमेश्वरको परिवारमा जन्मिएका छौं। त्यसको अतिरिक्त हामीलाई परिपक्व पुत्रको गौरवपूर्ण स्थिति वा स्थान पदको दिइएको छ। हामी त्यस्तो स्थानमा स्थितिमा छौं जहाँ पिताको वचनको बुझ्न सक्छौ किनभने उहाँले हामीलाई हाम्रा शिक्षकको रूपमा पवित्र आत्मा दिनुभएको छ। पहिलो कोरन्ती 2:12 पदमा भनिएको छ, तर परमेश्वरबाट हामीलाई सित्तैमा दिनुभएको कुरा जानौं भनेर हामीले संसारको आत्मा होइन तर परमेश्वरबाटको आत्मा पाएका छौं। 6 पदमा भनिएको छ, उहाँको अनुग्रहको महिमाको प्रशंसाको निम्ति जुन अनुग्रहमा उहाँले हामीलाई उही प्रियमा ग्रहण योग्य तुल्याउनु भयो। जबकि हरेक कुरा परमेश्वरको महिमाको लागि भएकोले पावल यो स्तुति प्रशंसा गर्दछन्, यो स्तुति प्रशंसाको सुन्दर भजनको गाउँदछन्। यी सबै परमेश्वरको अनुग्रहको आधारमा गरिएको छ र अन्त्य चाहिँ परमेश्वरको महिमा हो। आरम्भ अनुग्रह हो र गर्भधारण धर्मपुत्र हो र अनुग्रहण महिमाको लागि हो। उहाँले हामीलाई उही प्रेममा ग्रहण गर्नुभएको छ। प्रिय को हो? उहाँले हामीलाई उही प्रेममा ग्रहण गर्नुभएको छ। अनि त्यो प्रिय को हो भन्दा त्यो प्रभु येशु ख्रिष्ट हुनुहुन्छ। प्रभु येशुले भन्नुभयो युहन्ना 17:24, हे पिता म इच्छा गर्दछु कि जो जो तपाईले मलाई दिनुभएको छ तिनीहरू पनि म जहाँ छु मसितै हुन् र तपाईले मलाई दिनुभएको मेरो महिमा तिनीहरूले देखुन् किनकि तपाईले संसारको उत्पत्ति भन्दा पहिलेदेखि नै मलाई प्रेम गर्नुभयो। परमेश्वरले ख्रिष्टमा विश्वासीलाई देख्नुहुन्छ र उहाँले विश्वासीहरूलाई जसरी आफ्नो पुत्रलाई ग्रहण गर्नुहुन्छ त्यसरी नै ग्रहण गर्नुहुन्छ। त्यो अद्भुत कुरा हो। त्यो मात्र एक आधार हो जुनमा म स्वर्गीयमा हुनेछु। म यो फुच्चे प्रचारकको सद्गुणमा योग्यतामा उभिन सक्दिन। मलाई प्रेममा ग्रहण गरिएको छु। मलाई परमेश्वरले प्रेम गर्नुहुन्छ जस्तो कि उहाँ येशूलाई प्रेम गर्नुहुन्छ। परमेश्वर पिताद्वारा हाम्रो निम्ति तीन प्रकारको काम गर्नुभएको छ। पहिलो हो उहाँले हामीलाई ख्रिष्टमा चुन्नुभयो। दोस्रो हो उहाँले हामीलाई पुत्रत्वको स्थानमा पूर्ण संकल्पना निश्चय गर्नुभएको छ। तेस्रो हो उहाँले प्रेममा हामीलाई ग्रहण गर्नुभएको छ। यसको निम्ति हामी उहाँलाई स्तुति प्रशंसा र महिमा दिनुपर्छ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्। अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ। 98-470-35-679। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98-470-35-679, 98-470-35-679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।